नमस्कार, कार्यक्रम रोजगारी र अवसरमा यहाँलाई स्वागत छ। म मनुका कुँवर। आन्तरिक श्रम बजारका रोजगारी अनि अवसर, त्यस्तै बाह्य श्रम बजारमा सम्भावना भएका रोजगारी अवसर र त्यसभित्रका चुनौती एवं समाधानका विभिन्न प्रयासहरूका बारेमा कुराकानी गरिने कार्यक्रममा आज हामी श्रम आप्रवासन विज्ञ डाक्टर रामेश्वर नेपालसँग कुराकानी गर्दैछौँ। गत आर्थिक वर्ष 7,92,187 जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ। भनिन्छ, नेपालमा हरेक वर्ष 5,00,000 युवा श्रम बजारमा प्रवेश गर्छन्। तर वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क हेर्ने हो भने हरेक वर्ष बढ्दो क्रममा छ। नेपालभित्रै रोजगारीका कस्ता अवसरहरू सिर्जना भइरहेका छन् र समग्र श्रम बजारलाई व्यवस्थित गर्न राज्यले कस्ता नीतिहरूमा सुधार गर्न र कार्यक्रमहरू ल्याउन आवश्यक छ, यसैमा केन्द्रित रहेर आज हामी विज्ञ नेपालसँग कुराकानी गर्दैछौँ। हजुर, कार्यक्रममा यहाँलाई स्वागत छ।
धन्यवाद।
अहिले नेपाली श्रम बजारको प्रवृत्ति हेर्दाखेरि कस्तो पाउनुहुन्छ यहाँले?
प्रवृत्ति फेरिएको छ, अलि फराकिलो भएको छ, एक मानेमा अलिकति सजिलो पनि भएको छ। कुन सेन्समा भनेदेखि, जस्तो जब खोज्नको लागि कतै भौतारी रहनु भन्दा पनि यो जुन प्लेटफर्महरूमा चाहिँ यसो चेक गरेर अनि त्यहाँ विभिन्न अपर्च्युनिटीहरू देखिरहेका हुन्छन्, जसमा चाहिँ अफिसै धाइरहनु नपर्ने अथवा सम्बन्धित देशमै, जस्तो कि उदाहरणको लागि नेपालमै बसेर विदेशको कतिपय कामहरू, विदेशको रोजगारदाताको लागि कामहरू गर्न पाउने खालका अवसरहरू सिर्जना भएका छन्। हालाकि त्यसको बारेमा कतिजनालाई कतिको जानकारी छ, यो सहजताको बारेमा कतिको उहाँहरू अनुभूत गर्नु भएको छ, त्यो पृथक कुरा भयो। तर फराकिलो चाहिँ पक्कै पनि भएको छ, चाहे त्यो औपचारिक होस् अथवा अनौपचारिक होस्। त्यसमा मुख्य मूलभूत प्रश्न भनेको चाहिँ के भनेदेखि, जीविकोपार्जनको लागि आफू र आफ्नो आफूमा आश्रित अथवा आफूले भर्तेक गर्नुपर्ने जो परिवार रहन्छ, त्यो परिवारले जीविकोपार्जन गर्नको लागि पर्याप्त कमाइ हुन सके कि सकेन, र काम चाहिँ यो मर्यादित काम हो कि होइन, त्यो चाहिँ अहिले महत्त्वपूर्ण र मूलभूत रूपमा प्रश्नको रूपमा उब्जिएको छ। यदि त्यसले जीविकोपार्जन गर्न सक्ने अवस्था छ भने भौतारी रहनुपर्ने अवस्था भएन, त्यसले जीविकोपार्जन गर्न सकेन भने, गराउन सकेन भने चाहिँ भौतारी रहनुपर्ने अवस्था छ। भौतारिनु भन्नुको अर्थ चाहिँ हामीले प्रत्यक्ष रूपमा नेपालमा के देख्छौँ भनेदेखि, स्वदेशमा जीविकोपार्जन मेरो भएन भनेर विदेशतिर लम्किने नै प्रवृत्ति चाहिँ देखिन्छ। हो, त्यो केही थोरै मान्छेहरू चाहिँ ए अनुभव पनि गरिहालौँ न भनेर पनि विदेश जानुभयो होला, त्यो भनेको अत्यन्त नगण्य मात्रामा छ। धेरै चाहिँ के छ भने, यहाँ जुन प्रयत्नहरू गर्नुभयो त्यसले जीविकोपार्जन नभएर अन्तिम विकल्पको रूपमा विदेश नै जान बाध्य हुनुभएको अवस्था हो, एकाहरूलाई छोडेर। त्यस कारणले गर्दा अहिलेको नेपालको रोजगारीको ट्रेन चाहिँ कस्तो देखिन्छ त भन्दा, ट्रेन फराकिलो भए तापनि जो जो श्रमिक वर्ग हुनुहुन्छ, जो श्रम बजारमा नयाँ हुनुहुन्छ अथवा बेरोजगारीको हिसाबले चाहिँ पाइलप भएर बसिरहनु भएको छ, उहाँहरूले जीविकोपार्जन मेरो यहाँ हुँदैन भन्ने सोच्नुभयो, विदेश जाने नै टेन्डेन्सी देखियो। नेपालमै अडिने अवस्था चाहिँ एकदमै थोरै, जस्तो कि नेपाल सरकारले पनि भनेको छ 5,00,000 जति श्रम बजारमा नयाँ प्रवेश गर्नुहुन्छ हरेक साल भनेर भनिएको छ, त्यही 40,000-50,000 जतिलाई चाहिँ रोजगारी उपलब्ध छ, अरूले चाहिँ विदेशै भौतारिनुपर्ने अवस्था चाहिँ, त्यो जेनेरिक ट्रेन्ड चाहिँ त्यो देखिन्छ।
नेपाल सरकारको रोजगारी सिर्जनामा भएका प्रयासहरूलाई हामीले संक्षिप्तमा हेर्ने हो भने कतिको सकारात्मक देख्नुहुन्छ?
सकारात्मक पाटो यसमा छ, जस्तो कि जति पनि पोलिसीहरू नेपाल सरकारले लिएर आएको छ, त्यो दर्जनौ पोलिसीहरू छ, विभिन्न विषयगत पोलिसीहरू जो छ, राष्ट्रिय पोलिसीहरू छ, त्यो श्रम रोजगारसँग सम्बन्धित मात्रै पोलिसी नभएर विभिन्न विषयका जो पोलिसीहरू छ, ती हरेक पोलिसीहरूलाई एकदम मसिनो तरिकाले केलाएर हेर्दाखेरिमा, त्यो पोलिसी कार्यान्वयन मार्फत यति रोजगारी सिर्जना गर्ने भन्ने किसिमको एक त पोलिसी छ, अनि पोलिसीलाई कार्यान्वयन गर्नलाई बनेका कार्ययोजनाहरू छन् अथवा वार्षिक रूपमा जो नीति तथा कार्यक्रमहरू आउँछन्, वा वर्तमान सरकार सञ्चालक जो पार्टी छ उसको चाहिँ सयबुँदे जुन प्रतिबद्धता आउँछ, वा चुनावी घोषणा पत्रहरू आउँछ, यी सबै चिजहरूमा चाहिँ हेर्दाखेरिमा एकदमै सिरियस भएर रोजगारी नै हामीले सिर्जना गर्नको लागि र सुनिश्चित गर्नको लागि चाहिँ एकदम तल्लिन हुनुपर्छ, दत्तचित्त हुनुपर्छ, भएभरको मेहनत र रिसोर्सहरू त्यसमा जुटाउनुपर्छ भन्ने त्यो एङ्गल देखिन्छ। त्यसमा चाहिँ सराहना योग्य दैनिक कदमहरू र सोचाइहरू त्यो देखिन्छ, लक्ष्यहरू पनि निर्धारण गरेको देखिन्छ। जस्तो कि हाम्रो पञ्चवर्षीय योजनाहरूलाई हेऱ्यो भनेदेखि, नीति लिएको अथवा के चाहिँ इन्भिजन गरेको देखिन्छ भने, नेपालमा जति पनि श्रम बजारमा प्रवेश गर्ने नयाँ संख्या हुन्छ त्यो भनेको 5,00,000 भनेर नेपाल सरकारले भनेको छ। जस्तो कि पञ्चवर्षीय योजनाहरूलाई हेऱ्यो भने त्यो पञ्चवर्षीय योजनाको अवधिभर 25 लाख रोजगारीहरू सिर्जना गर्ने भनेर भनिएको खालको त्यो लक्ष्य नै निर्धारण गरेको देखिन्छ। त्यो मानेमा हेर्दाखेरिमा चाहिँ तदारुकता देखिन्छ। यद्यपि फेरि अब कार्यान्वयन पक्ष भने चाहिँ वरिपरि होइन धेरै नै टाढा रहेको देखिन्छ। प्रयत्नहरू सकारात्मक बाटोमा उन्मुख भए तापनि कार्यान्वयन पक्षमा चाहिँ अत्यन्त ठुलो ग्यापहरू भएको कारणले गर्दा ती नीतिहरू, ती योजनाहरू, ती सोचाइहरूले चाहिँ खासै मद्दत गर्न सकेको देखिँदैन। मैले त कतिपय बेलामा त यसो पनि भन्ने गरेको छ कि नेपालमा बेरोजगारीको महामारी नै छ भनेर भन्ने पनि गरेको छु। हाम्रा जुन नीतिहरू छन्, जुन नियमहरू छन्, अथवा जुन श्रमिकहरूको अधिकार सुनिश्चित गर्ने, जो बिजनेस एन्ड ह्युमन राइट्सको जुन बिजनेस गर्दाखेरिमा पनि त्यो ह्युमन राइट्सलाई इन्स्योर गर्नुपर्छ भन्ने जो प्रिन्सिपलहरू छन्, जो अन्तर्राष्ट्रिय प्रिन्सिपलहरू हुन् जसलाई नेपाल सरकारले स्वीकार पनि गरेको छ, कयौँ अन्तर्राष्ट्रिय स्ट्यान्डर्डहरू छन् जसलाई पालना गर्छु पनि भनेर भनिएको छ, नेपाल सरकारले आफ्नै इनिसिएटिभमा पनि विभिन्न निर्णयहरू गरेका छन्, विभिन्न कानुनहरू बनाएका छन्, उदाहरणको लागि मिनिमम वेजसँग सम्बन्धित कानुनहरू होइन, यी सबै चिजहरू जो छन् त्यो सबै चिजहरूको कार्यान्वयन कस्तो रह्यो त? हो, सकारात्मक पहलहरू नभएका होइनन्, यसमा गम्भीरता नलिएको अवस्था होइन, तर त्यति हुँदाहुँदै पनि फेरि पनि कार्यान्वयन पक्ष फितलो भइदिँदाखेरिमा अन्त्य त परिणाम के आयो भनेदेखि अब यहाँ रोजगारी नै पाए पनि कतिपय रोजगारीहरूमा जस्तो इन्फर्मल सेक्टरको त्यो सोसियल सिक्युरिटीका कुराहरू त्यहाँनिर छैनन्, मिनिमम वेज ग्यारेन्टी छैन, इभन फर्मलै सेक्टरमा समेत पनि मिनिमम वेज अब त्यसमा ग्यारेन्टी छैन। त्यो मिनिमम वेजसम्म एक त मिनिमम वेज आफैमा जीविकोपार्जनको लागि पर्याप्त छैन, कयौँ स्टडीहरूले चाहिँ त्यो अहिले जति नेपाल सरकारले पुर्याएको छ त्योभन्दा अझ अधिक चाहिन्छ ताकि उसले आफ्नो जीविकोपार्जन गर्न सकोस्। भनेपछि एक त त्यो मिनिमम वेज जीविकोपार्जनको लागि पर्याप्त नै छैन, त्यहाँबाट त्यही मिनिमम वेज जो नेपाल सरकारले तोकेको छ त्यो नै पनि दिने गरेको छैन कयौँ केसहरूमा। त्यसले गर्दाखेरिमा चाहिँ फेरि पनि के त भन्दाखेरिमा नेपालको रोजगारी जो छ, श्रमिक अधिकार, उनीहरूको हेल्थ एन्ड सेफ्टीदेखि लिएर उनीहरूको चाहिँ यो जुन डिग्निफाइड जबको कुराहरू छ, जब सेक्युरिटीका कुराहरू छ, हो यो सबै चिजहरू परिपालना भएको, प्रभावकारी हिसाबले परिपालना भएको देखिँदैन। अनि अर्को चिज चाहिँ त्योबाट जीवन धान्नको लागि, जीविकोपार्जन गर्नको लागि र भविष्यको लागि थोरै भए पनि बचत गर्ने गुन्जायसहरू नदेखिने अवस्था चाहिँ छ। त्यसले गर्दाखेरिमा यो नेपालमा प्राप्त गरेको रोजगारीमा कति भर पर्ने भन्ने पनि एउटा मूलभूत रूपमा प्रश्न आएको हो, र त्यसको चाहिँ परिणाम के देख्यो भने फेरि पनि विदेश हानिने नै खालको जुन परिणामहरू देखियो त्यो चाहिँ त्यसले चाहिँ यहाँ हामीले धेरै सुधारहरू गर्नुपर्ने छ भन्ने कुराको प्रमाण त्यो पनि हो।
हजुर, सरकारले स्वरोजगार कोष मार्फत नै भनौँ या प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रदेश स्तरमा हुने कार्यक्रमहरू, यही उद्यम गर्नेलाई सहुलियत कर्जा दिनेदेखि लिएर पुनः एकीकरणसम्मका कार्यक्रमहरू पनि अगाडि सार्यो, तर ती सबै कार्यक्रमहरू सन्तोषजनक भएनन्, जसले गर्दा आन्तरिक रोजगारी श्रम बजारको लागि भनेर राम्रो सकारात्मक त्यसको परिणाम दिन सकेन। अबका कार्यक्रमहरू कसरी अगाडि बढाउनु पर्ला?
त्यसमा चाहिँ सुरुवात चाहिँ कुनै पनि कार्यक्रम लिएर आइन्छ भने त्यो चाहिँ निड बेस हुनु पर्यो भन्ने, त मतलब आवश्यकता के हो त्यसलाई सम्बोधन गर्ने किसिमको हुनु पर्यो, न कि काठमाडौँको सिंहदरबारमा बसेर एउटा प्लान ड्राफ्ट गरेर त्यसको लागि केही रिसोर्सहरू एलोकेट गरेर देशभरि नै समान किसिमकै कार्यान्वयन गर्न लगाउनु अथवा कार्यान्वयन गर्नुले चाहिँ हामीलाई सोल्युसन दिएन, यो म भनिरहेको छैन, मेरो पनि भनाइ त त्यही नै हो। तर स्वयं हामीसँग प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता मेगा प्रोजेक्टहरू थिए जसमा ठुलो रिसोर्सेस, हाम्रो सन्दर्भमा त्यो ठुलै रिसोर्सेस थियो, जसमा एडिबी, ओल्ड ब्याङ्क जस्ता इन्स्टिट्युसनहरूले लगानी पनि गरेका थिए। उनीहरूले केही वर्ष त्यो कार्यक्रम कार्यान्वयन गरिसके पछाडिको नेपाल सरकारकै प्रतिवेदनहरू हेर्ने हो भने त्यसमा थुप्रै किसिमका चाहिँ कमजोरीहरू देखाए। फेरि पनि कुरो के आउँछ भने इम्प्लिमेन्टेसनमै ग्याप थियो, यो किसिमका मेगा प्रोजेक्टहरूमा चाहिँ अथवा मेगा प्लानहरूमा चाहिँ इम्प्लिमेन्टेसनमा ग्याप हुनु भनेको चाहिँ प्लानिङ फल्टी प्रोसेस भएर पनि हो। म फल्टी भनेर भन्ने शब्द म किन प्रयोग गर्दैछु भनेदेखि प्लान गर्दाखेरिमा एउटा ताप्लेजुङको एउटा ग्रामीण भेगमा बस्ने युवाको परिकल्पना गर्दाखेरिमा अथवा बेरोजगार जनसमुदायको परिकल्पना गर्दाखेरिमा वा मध्य प्रदेशमा बस्ने वा हिमाली भेगमा बस्ने वा सुदूरपश्चिम भेगमा बस्नेहरूको लागि एउटै प्लानले काम नगर्न सक्दो हो। त्यस कारणले गर्दा प्लानिङ प्रोसेसमा चाहिँ राइट होल्डर्स अथवा त्यो निडी पिपुल जो हो उनीहरूको इन्भल्भमेन्ट चाहिँ हुनु पर्यो, उहाँहरूलाई के आवश्यक पर्छ, उहाँहरूलाई चाहिँ केले मद्दत गर्छ भनेर उहाँहरूको सुझाव छ, त्यसको आधारमा प्लानिङहरू गर्ने र रिसोर्सेसहरू। अनि त्यस पछाडि सबैभन्दा महत्त्वपूर्ण कुरो चाहिँ कतिपय अवस्थामा हामीले ट्रेनिङ दिएकै छौँ, किन हल्लेर हिँडेको भन्ने खालको कुरा पनि सुनिन्छ, तर कुरो के हो भने ट्रेनिङले मात्रै पनि हुँदो रहेछ, आइडियाहरूले मात्रै पनि हुँदो रहेछ, रिसोर्सेसहरू चाहिँदो रहेछ, अनि हाम्रा जुन यो सरकारी प्रक्रियाहरू छन्, जस्तो एउटा कसैले सानो उद्यम चाहिँ केही गर्छु भन्यो भने त्यसलाई दर्ता गर्ने, त्यसलाई रिन्यू गर्ने, अनि त्यसको ट्याक्सहरू क्लियरेन्स गर्ने खालका चिजहरूमा यति झन्झट र हन्डर खेप्नुपर्छ नि, यो प्रोसेस त नि भन्छ नि सिमलेस भन्छ नि, भनेको मतलब एकदमै स्मुथ हुने किसिमको निर्वाध हुने सहज हुने भइदिएको भएदेखि चाहिँ होइन म यो गर्छु यति सजिलो छ किन नगर्ने भन्ने पनि इन्करेजमेन्ट हुन्थ्यो होला। त्यसमा सबैभन्दा मुख्य कुरो चाहिँ के हुँदो रहेछ भनेदेखि स्रोत हुँदो रहेछ, जुन तबकाको हामी कुरा गरिरहेछौँ को छ त भन्दाखेरिमा अहिले म्याक्सिमम् बेरोजगारीले पिल्सिएको वर्ग चाहिँ को छ, जो चाहिँ 50 डिग्रीको तापक्रममा पनि घर परिवार देशै छोडेर जान किन तयार हुन्छ भने एकारलाई छोडेर, त्यो चाहिँ एक्सेप्सन हो, त्यो चाहिँ त्यो केहीले चाहिँ सोखको हिसाबले पनि जानुभयो होला। बाँकी रहेको भनेको चाहिँ यो रिसोर्सहरू नभएको, पुँजीहरू नभएको, अथवा अर्को शब्दमा प्रष्ट शब्दमा भन्यो भने गरिब तबकाका, अत्यन्त गरिबीको चेपमा परेका त्यो तबकाका मानिसहरूलाई चाहिँ रोजगारी चाहिएको छ। अरू त एक हिसाबले राम्रो शिक्षा पढेका, राम्रो किसिममा पहुँचहरू भएकाहरूले त सम्भव कुनै किसिमको यहाँ नभए पनि अन्त राम्रो ठाउँमा पनि रोजगारी पाएकै अवस्था छ र बेरोजगारीको चेपमा पर्नु परेको अवस्था छैन। तर जुन वर्गको लागि चाहिँ रोजगारी एकदमै आवश्यक छ, उसँग राज्यमा उपलब्ध हुने रोजगारीको संख्या एकदमै न्यून छ, जबकि हामीसँग रोजगारी चाहिनेहरूको संख्या 7-8 लाख नै वार्षिक हुने गरेको देखिन्छ। वैदेशिक रोजगारीमा जानेको संख्या, फर्मली जानेको मात्रै संख्या त्यो छ, जबकि स्वदेशमा रोजगारी चाहिँ 30-40 हजार भन्दा बढी संख्याका खाली पाउने अवस्था छैन भनेपछि बाँकी रहेको त सबै बेरोजगारीको चपेटामा पिल्सिने हो। अब उनीहरूसँग अर्को समस्या के हुन्छ भनेदेखि राज्यमा राज्यले नै सबैलाई रोजगारी दिन सक्दैन, म आफै केही गर्छु भन्दाखेरिमा पुँजी हुँदो रहेछ भनिसकेपछि यसमा यो लामो व्याख्यासहित मैले जोड्न खोजेको कुरा के हो भने सब्सिडाइज लोन, जसमा फेरि ब्याजकै कारणले गर्दाखेरिमा चाहिँ धुली साफ हुने अवस्था चाहिँ नआओस् भन्नको लागि र होइन म बिस्तारै कमाउँदै सामा तिर्छु, थोरै ब्याज हो भने त्यो थोरै ब्याज समेत पनि थ्याक्न सक्छु, तर 36% 48%को ब्याज त म कहाँ सक्छु र भन्नेहरूको लागि चाहिँ के त सुविधा सहुलियतपूर्ण ब्याज, उनीहरूसँग धितो राख्ने खालका सरसम्पत्तिहरू पनि नहुँदो हुन् उनीहरूलाई, हो यो किसिमको चाहिँ स्किम खोइ त अहिलेको जुन वार्षिक कार्यक्रम हेर्दा वा बजेट हेर्दाखेरिमा झन् पहिलाको भन्दा पनि बजेटहरू घटेको, भाषिक कार्यक्रमहरूले यी खालका कुराहरूलाई इन्भिजन नगरेको देखिन्छ। त्यस कारणले गर्दा यो अहिलेको मैले जोड्न खोजेको कुरा चाहिँ यसमा के हो भने चाहे अहिलेको नयाँ तरिकाले काम गर्छु भन्ने सरकार होस्, चाहे विगतका एज इट इज काम गर्छु भन्ने सरकारहरूले पनि त्यो पाटोमा यो रिसोर्सिङको पाटोमा चाहिँ त्यति ध्यान नदिएको कारणले गर्दाखेरिमा नै मैले अघि नै जोडेको शब्द चाहिँ यो बेरोजगारीको महामारी हुनको लागि अरू पनि कारणहरू छन्, तर मुख्य कारणहरू चाहिँ के भने स्वदेशमा रोजगारी त छैन तर म आफै केही गर्छु, सो उद्यमशीलताका कुराहरू गर्छु अथवा केही साना उद्यमहरू गर्छु भनेर भन्नेहरूको लागि पनि फेरि त्यति धेरै सहज छैन, त्यसले गर्दाखेरिमा त्यो बेरोजगारीको महामारीकै अवस्था हो। तर यसो भनिरहँदाखेरिमा फेरि हामी केही गर्न सक्दैनौँ भन्ने चाहिँ पक्कै पनि होइन, आवश्यकतालाई सम्बोधन गर्ने किसिमका प्लानहरू हुनु पर्यो, सुझावका आधारमा प्लानहरू तयार गर्नु पर्यो, रिसोर्सहरू त्यो अनुसारले एलोकेट गर्नु पर्यो न कि कटौती, यो भयो भने चाहिँ बिस्तारै हामी चाहिँ नि एउटा गतिमा चाहिँ अगाडि बढ्न सक्छौँ र गन्तव्यमा पुग्न सक्छौँ।
हजुर, वैदेशिक रोजगारीकै कुरा गर्दा संघीयताको सुरुवात सँगै फ्री भिसा फ्री टिकटको यो नीति आयो, राजनीतिक एजेन्डा अहिले पनि यो बनि नै रहेको छ, यद्यपि यो नीति प्रभावकारी रूपमा लागू हुन सकेन, यसमा ग्याप के देख्नुहुन्छ? यो नयाँ सरकारको एउटा वैदेशिक रोजगारीको अवसर दिने, सहज रूपमा दिने एउटा नीति थियो, तर पनि यो प्रभावकारी हुन सकेन, बुझ्न र बुझाउन पनि सकिएन, ग्याप केमा देख्नुहुन्छ?
यो आफैमा यो अन्तर्राष्ट्रिय यसको नाम फ्री भिसा फ्री टिकट भनेर दिउँ अथवा इम्प्लोयर पे मोडल भनेर भनौँ अथवा वर्करहरूको लागि चाहिँ जिरो कस्ट भन्ने जुनसुकै नाम दिउँ, यो अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको छ, किनभने उसँग पैसा नभएको कारणले गर्दा कमाइ गर्नको लागि आफ्नो मेहनत बेच्नको लागि भनेर जाने तर ठुलो पैसा लगानी गर्नुपर्ने र त्यो चाहिँ महिनौसम्म काम गरेको पैसा चाहिँ त्यसैमा चाहिँ लगाउनु पर्ने अथवा कथम कदाचित चाहिँ भनेअनुसारको काम पाइएन, भनेअनुसारको तलबहरू पाइएन र फर्किआउनु पर्यो भनेदेखि चाहिँ झन् पहिलाको जुन आर्थिक अवस्था थियो त्योभन्दा पनि चौपट्टै भएर अलिअलि भएको श्री सम्पत्ति पनि स्वाहा हुने खालको जुन अवस्था छ त्यो अवस्था हुनु हुँदैन भनेर अन्तर्राष्ट्रिय मापदण्डले चाहिँ के भन्छ भने रोजगारीमा जानेहरूलाई अथवा जब सिकरहरूलाई चाहिँ कुनै पनि चार्ज गर्न हुँदैन भन्ने सिद्धान्त बमोजिम नै, चाहे त्यो फ्री भिसा फ्री टिकटको नामको होस् चाहे अरू नामको चाहिँ जुन सिद्धान्तहरू नेपाल सरकारले चाहे त्यो श्रम सम्झौता मार्फत अथवा आफ्नो पोलिसी डिक्लेयर गरेर जुन लिएर आयो त्यो एकदमै स्वागत योग्य थियो, त्यो एकदमै गर्नुपर्ने चिज थियो, त्यो गर्यो, एकदम धन्य छ नेपाल सरकार, जति जति बेला त्यो निर्णयहरू भयो त्यति त्यति बेलाका सरकारहरू धन्यवादको पात्र हुनुहुन्छ। यद्यपि जस्तो फ्री भिसा फ्री टिकट खालको पोलिसी लिएर आएको 12 वर्ष बितिसक्यो, केही प्रयत्नहरू गरेर त्यसमा प्रयत्नमाथि प्रयत्न बिस्तारै अलिअलि अलिअलि गरेर थपथाप गर्दै गएका थियौँ भने आज धेरै मात्रामा त्यसले काम दिइसकेको हुनसक्थ्यो, उपायहरू खोजी गरिन सक्थ्यो, किनभने केही उदाहरणहरू नेपालमै पनि छन्, केही रिक्रुटमेन्ट एजेन्सीहरूले फ्रीमा नै त्यो वर्करहरूलाई चार्ज नै नगरिकन विदेशको रोजगारीसँग जोडिदिएका थोरै छन्। तर असम्भव यो होइन, यसलाई सम्भव बनाउन सकिन्छ भन्ने उदाहरणहरू इस्टाब्लिस भएका छन्। तर हाम्रो राज्यमा बसेका र यो मेसिनेरी सञ्चालकहरूले चाहिँ के भन्नुहुने है, यसलाई कार्यान्वयन कहाँ गर्न सकिन्छ, यस्तो नि कहीँ सम्भव हुन्छ भन्ने माइन्डसेटबाट उहाँहरू चल्नुभयो र यसलाई सम्भव बनाउनका लागि प्रयत्नहरू गर्नु भएन। र सधैँभरि उहाँहरूले के भनिरहनु भयो भने यो सम्भव छैन भनिरहने अनि यसलाई उल्टाउने भन्ने खालको, अनि उल्टाउनको लागि हिम्मत पनि नगर्ने, यद्यपि हिम्मत नगरेको ठिकै छ किनभने यो काउन्टर प्रोडक्टिभ हुन्छ, यो इन्टरनेसनल स्ट्यान्डर्डको र श्रमिकको हितको विपरीतमै हुन्थ्यो। त्यो हिम्मत नगर्नु भएकोमा एक मानेमा त ठिकै छ, तर दुविधा दुविधामा बस्ने अनि बिदा हुने जाने अनि फेरि अर्को आउने अर्कोले पनि त्यस्तै गर्ने, यो यसलाई कार्यान्वयन गर्नेतर्फ चाहिँ नलाग्ने हो। त्यो कारणले गर्दाखेरिमा यी मितिहरूले काम नदिएको हो। यसलाई के गर्न सकिन्थ्यो त भन्दाखेरिमा, जस्तो उदाहरणको लागि कतिपय देशले चाहिँ हामीसँग गरेको श्रम सम्झौतामा नै वर्करको सबै चिजहरू हामी तिर्छौँ भनेर भनेको छ, यद्यपि वर्करले ती देशहरूमा जाँदाखेरिमा आफैले तिरिरहनु परेको अवस्था छ। भनिसकेपछि हो, हामीले यो सम्झौता चाहिँ गरेका थियौँ, तर पनि हाम्रो नेपाली नागरिकहरू जो तपाईँको देशमा काम गर्न आउनुहुन्छ उहाँहरूले लाखौँ रुपियाँ तिर्नु परिरहेको छ, ल यसलाई रोक्नको लागि पहल कदम गर्नु, हाम्रो तर्फबाट गर्नुपर्ने काम हामी गर्छौँ। तर हाम्रो तर्फबाट मात्रै सबै चिज यो हुँदैन, यो 360 चल्ने चिज हो भनेको मतलब स्वदेशबाट मात्रै नियमन गरेर भएन, गन्तव्य देशले पनि नियमन गरिदिनु पर्यो, तपाईँले पनि नियमन गरिदिनको लागि चाहिँ प्रयत्न गर्नुहोस्, ताकि हामीले श्रम सम्झौतामा हस्ताक्षर गरेको जुन डकुमेन्ट छ त्यो अनुसार चाहिँ वर्करले त्यो सुविधा पाओस् भन्नेमा हामीले कति प्रयत्न गऱ्यौँ त त्यो त गरिएन। यो नभइकन त त्यस्ता नीतिहरू जो आफैमा वर्कर फ्रेन्डली छन् ती नीति चाहिँ कागजमा मात्रै सीमित हुन्छ, त्यसको चाहिँ जबरजस्त उदाहरण भनेको चाहिँ अहिले तपाईँले प्रश्नमा उठाउनु भएको कुरा नै हो। त्यस कारणले गर्दा यसलाई कार्यान्वयन गर्नको लागि खोइ त हामी तातेको, खोइ त हामीले तदारुकता लिएको, ताकि त्यसरी तदारुकता लिन थालेका थियौँ भने एकैताली हो, म एउटा कुरा के मान्दछु भने एकैताली र एकैछिनमा र एउटै घोषणाले यो चिज तुरुन्तै लागु चाहिँ हुँदैन थियो, यो त्यति सहज विषय होइन, यसलाई क्रमशः लागु गर्दै लान सकिन्थ्यो। हुनसक्छ हामी नेपालले नै हाम्रो जस्तै विदेश जाने आफ्ना नागरिक विदेश जाने जो अरू देश छन्, हाम्रा छिमेकी राष्ट्रहरू छन् जस्तो बङ्गलादेश पाकिस्तान लगायतका देशहरूसँग पनि हो, यो हाम्रो रिजनबाट अथवा अरू रिजनबाट पनि जानेहरूको चाहिँ कस्ट चाहिँ कमसेकम ती गन्तव्य देशले नै तिर्हुन्, किनभने उनीहरूले तिर्छु पनि भनेर अन्तर्राष्ट्रिय रूपमा भनेका छन्, कतिपय देशसँग गरेको श्रम सम्झौतामा नि त्यो कुरा भनेका छन्। भनेपछि हामीले रिजनल अगुवाई समेत पनि गर्न सक्ने हामीसँग अपर्च्युनिटीहरू थियो। हो त्यो चिजहरू नगर्नुको परिणाम चाहिँ के त भन्दा यो जुन पोलिसी छ त्यो पोलिसी कागजमा सीमित हुनु र वर्करले चाहिँ जुन किसिमको चाहिँ एउटा राहत सहुलियत पाउनुपर्ने थियो अथवा उनीहरूको अधिकार थियो त्यो पैसा तिर्नु नपर्ने उनीहरूको जो अधिकार थियो त्यो अधिकार चाहिँ नि बेदखल भएको अवस्था चाहिँ परिणाम चाहिँ यो हासिल हुनुको कारण चाहिँ हाम्रो मेसिनरीहरू इनएक्टिभ भएर अथवा उनीहरू सपोर्टिभ नभएर उनीहरू चाहिँ यो कहाँ कार्यान्वयन हुन्छ र भन्ने झन् आफू इनएक्टिभ मात्रै हुने होइन कि त्यसको विरुद्धमा नै उनीहरूको अभिमतहरू दिनुको पनि कारणले जब कि उनीहरूले इम्प्लिमेन्टेसन गर्नु पर्यो, इम्प्लिमेन्टेसन गर्न सुरु गरिदिए भए अहिले हामी कहाँ पुगिसक्थ्यौँ।
अहिले नयाँ युवा वर्गहरूको पहिलो प्राथमिकता कसैको वैदेशिक रोजगारी बनेको छ, कसैको अन्तिम बाध्यता वैदेशिक रोजगारी बनेको छ, कसरी यसलाई साझा मुद्दाको रूपमा अगाडि बढाउन सकिएला?
कुनै पनि नागरिकले कुनै पनि देशमा गएर म रोजगारी गर्छु भन्नु उहाँको अधिकार हो। यो देशमै राम्रा राम्रा रोजगारीको अवसर हुँदा हुँदै पनि यदि उहाँले त्यो अप्सन रोज्नु भयो भने उहाँको त्यो स्वतन्त्रता हो। तर अहिलेको हाम्रो हातमा रहेको अवस्था चाहिँ बाध्यताको कारणले गर्दा विदेशमा जानेको संख्या चाहिँ नि मानौँ न अब 80% भनेर त भन्न सकिँदैन, तर झन्डै एक्सेप्सनलाई छोडेर थोरैलाई छोडेर बाँकी रहेको चाहिँ सबै चाहिँ बाध्यताको कारणले गर्दा जानुभएको हो है। अब त्यसलाई चाहिँ अब साझा पहल के हुनसक्छ र राष्ट्रको हिसाबले कुरा गर्दा एउटा देशको हिसाबले र सरकारको हिसाबले कुरा गर्दा के हुनु पर्थ्यो त भन्दाखेरिमा आफ्ना नागरिकहरूलाई बाध्यताको कारणले गर्दा यसरी धकलिनुपर्ने अवस्थाको अन्त्य हुनु पर्थ्यो। त्यो अन्त्य भन्ने बित्तिकै आजको भोलि हुँदैन अथवा 2-3 महिना सरकारले काम गर्ने बित्तिकै अथवा दल अदल बदल हुने बित्तिकै पनि त्यो हुँदैन, त्यो कुरालाई हामीले चाहिँ मान्नुपर्ने हुन्छ। र त्यसको लागि गर्नुपर्ने के हुन्थ्यो त भनेर भन्दाखेरिमा जो हाम्रो प्राइभेट सेक्टर छन्, यहाँ अहिले सञ्चालित प्राइभेट सेक्टर छन् अथवा सरकारी जो पोजिसनहरूमा जति पनि पदहरू खाली हुन्छन् त्यतिले मात्रै फेरि ती बेरोजगार जो वर्कफोर्स छ सबैलाई यहाँ रोजगारी उपलब्ध हुन सक्ने अवस्था छैन। त्यसले गर्दाखेरिमा चाहिँ हामीले गर्नुपर्थ्यो चाहिँ के त भन्दाखेरिमा जति सङ्ख्यामा हामीसँग यो भ्याकेन्सीहरू हुन्छ अथवा पदहरू खाली हुन्छन् त्यसमा त भइ नै हाल्यो, त्यतिले त रोजगारी पाइ नै गयो। बाँकी रहेको चाहिँ के त भन्दा उहाँहरूलाई स्वरोजगार बनाउने अथवा उद्यमहरूसँग जोड्ने हो, त्यसको लागि थुप्रै प्रयत्नहरू गर्न, जस्तो म एउटा केही चिज कृषि उद्यम गर्छु, अथवा साना उद्योगहरू केही गर्छु, केही प्रडक्सनहरू गर्छु भनेर भन्ने हो भने त्यो जुन उद्योग दर्ता गर्ने अथवा कृषि फर्म दर्ता गर्ने खालका प्रोसेसहरूदेखि लिएर त्यसको लागि चाहिँ सब्सिडाइज लोनका उपलब्धताहरू हुनु पर्यो, त्यसका प्रोसेसहरू सजिलो हुनु पर्यो, अनि त्यसपछि आफूले उत्पादन गरेको वस्तु वा सेवा चाहिँ को बजार हुनु पर्यो, त्यो बजार चाहिँ अविच्छिन्न रूपमा हुनु पर्यो, छिनछिनमा लिएर आएर कहिले दुध बोक्ने, कहिले गोलमेडा बोक्ने, होइन कहिले चाहिँ नि सङ्घर्ष गर्ने खालका अवस्थाहरू हुनु भएन, होइन हो त्यो खालको अवस्थाहरू चाहिँ वातावरणहरू सिर्जना गर्न सक्यौँ भने जसरी अहिलेको सरकार अथवा अहिले सरकारमा रहेको पार्टीले भनेको थियो अथवा योभन्दा अगाडिका सरकार र पार्टीहरूले पनि त्यही कुराहरू नै भनेका थिए कि अझ अहिलेकोले चाहिँ के भनेको छ भने पहिलाको जस्तो होइन, हामी चाहिँ फरक हौँ भनेर जो भनेको छ, यसबाट ठुलो आश पनि छ, म जस्तो परिवर्तनको पक्षमा रहेकाहरू थुप्रै हुनुहुन्छ, हामीहरूको लागि चाहिँ त्यो आश पनि रहिरहँदाखेरिमा अब के गर्ने त कलेक्टिभली सबै मिलेर भन्दाखेरिमा भइदिए त हुन्थ्यो, जति पनि नागरिकहरू श्रम बजारमा नयाँ आउनुहुन्छ उहाँहरूले हामीले जो सरस्वती बुझेको किसिमको रोजगारी भनेको कुनै अफिस सेटअपमा सट्ट जागिर पाउने एप्लाई गरेर कम्पिटिसन गरेर भइदिए त हुन्थ्यो, तर त्यो हुनको लागि हामीलाई केही वर्ष पक्कै लाग्छ, हाम्रो अवस्था अहिलेको त्यो होइन, त्यो होइन भनिसकेपछि चाहिँ यो स्व उद्यम र यसो रोजगारका कुराहरू र यो प्रडक्सन गर्ने जुन छ नि यो कुनै किसिमको प्रडक्सनमा इन्भल्भ हुने अथवा कुनै किसिमको चाहिँ इभन नलेज बेच्ने भनेर भनिन्छ नि शब्द सुन्दाखेरिमा अलिक अचम्म चाहिँ लाग्न सक्छ, कसैसँग कुनै किसिमको एक्सपर्टी छ भने त्यसैको सर्भिस प्रदान गर्ने खालका यो चिजहरूमा चाहिँ बिस्तारै हामीले कल्टिभेट गर्नुपर्छ, अथवा होइन कल्टिभेट त गरेकै छौँ नि भनेर भन्ने हो भने चाहिँ त्यो शब्दमा नखेल्ने हो भने चाहिँ त्यसलाई स्ट्रेन्थन गर्दै लिएर गयौँ भने हामी दुई तिन वर्ष चार वर्षमा चाहिँ हामीले राम्रै लक्षणहरू देखा पर्न थाल्ने अवस्था सिर्जना गर्न सक्छौँ, र अबको पाँच सात वर्ष दस वर्षमा त हामी धेरै पर पुग्छौँ, जबकि मैले नै पनि देखेँ गएको बिस एक्काइस वर्ष चाहिँ यो लेबर माइग्रेसनको सेक्टरमा यो स्टडीको रूपमा काम गर्दाखेरिमा र थुप्रै एनालाइसिसहरूमा इन्भल्भ हुँदाखेरिमा चाहिँ मैले नै पनि के देखेँ भने यदि हामीले डे वानमा सुरु गरेको थियौँ भने हामी कति पर पुग्थ्यौँ, तर आज बिस एक्काइस वर्ष पछाडि आइपुग्दा नि मेरो आफ्नो अनुभवमा नि कतिपय विषयहरू बिस वर्ष अगाडि म जुन कुराहरू एनालाइसिस गर्थेँ अथवा उठाउँथे आज पनि त्यही कुराहरू उठाइरहनु परेको अवस्था छ, त्यस कारणले गर्दा कलेक्टिभली के गर्न सकिन्छ भनेदेखि चाहिँ प्लानिङहरू हामीले रोबस्ट किसिमको गर्नु पर्यो, निड बेस हिसाबले गर्नु पर्यो, रिसोर्सहरू इन्स्योर गर्दै जानु पर्यो, र त्यो चिजलाई चाहिँ खास गरिकन रोजगारी हामी चाहिँ स्वदेशमै रोजगारी सिर्जना गर्छौँ, हामी चाहिँ विदेशमा रहेकालाई नै फिर्ता गर्छौँ भनेर मात्रै हुँदो रहन्छ, त्यसको लागि चाहिँ कसरी गर्छौँ, कुन स्रोतबाट गर्छौँ, के माध्यमबाट गर्छौँ भन्ने चिजहरूमा चाहिँ गृह कार्य गर्नु पर्यो, खालि त्यो भाषणको रूपमा मात्रै लिएर आएर त्यसले हामीलाई मद्दत गरेन, मद्दत नगरेका थुप्रै प्रमाणहरू हामीले देखिसक्यौँ।
हजुर, अन्तिममा अब नयाँ अवसरको खोजीमा रहनुभएका युवाहरूको लागि यहाँको यो लामो अनुभवले के सुझाव दिला?
त्यसमा चाहिँ म अहिले तत्कालको लागि के देख्दछु भनेदेखि चाहिँ अब हामी कुनै ठाउँमा जागिर खुल्ला र त्यसमा चाहिँ कम्पिटिसन गरेर पाइएला भन्ने आशमा पनि नबसौँ भन्ने त होइन, तर पनि त्यो चाहिँ एकदम टफ छ, थोरै सिटहरू प्राप्त हुन्छन्, धेरै चाहिँ कम्पिटिसन छ, जस्तो कि 100-150 सिट खुल्यो भनेदेखि चाहिँ हजारको संख्यामा होइन लाखको संख्यामा टेक्छ कम्पिटिटरहरू, त्यस कारणले गर्दा त्यो मात्रामा चाहिँ भएको कारणले गर्दा सबैलाई चाहिँ त्यो रोजगारी उपलब्ध एक मानेको रोजगारी है एक मानेमा जुन त्यो जब कम्पिटिसन गरेर चाहिँ प्राप्त गर्ने रोजगारीको संख्या न्यून भएको कारणले गर्दाखेरिमा कुनै न कुनै किसिमको वैकल्पिक रोजगारी भनेको स्व उद्यमकै कुराहरू हो र कुनै कुनै विषयमा चाहिँ आफ्नो दखलहरूलाई तिखार्दै जाने सिपहरूलाई तिखार्दै जाने र यहाँ उपलब्ध कतिपय कामहरू यहाँ उपलब्ध छन् त्यसमा जनशक्ति नपाएर जस्तो कि कन्स्ट्रक्सन सेक्टर निर्माणको सेक्टरहरू छन् इभन प्रडक्सन सेक्टरमा पनि विदेशका श्रमिकहरू आएर नेपालमा काम गरिरहेको अवस्थाहरू पनि छ नि हामी चाहिँ के गरिरहेछौँ नेपालीहरू चाहिँ भनेदेखि त्यही काम गर्नको लागि फेरि हामी चाहिँ विदेश गइरहेछौँ तर त्यही काम गर्नको लागि नेपालमा चाहिँ विदेशबाट आइरहेको पनि थोरै छ तर उदाहरणहरू छ भनिसकेपछि यहाँ केही न केही अपर्च्युनिटीहरू चाहिँ रहँदो रहेछन् है केही न केही उद्यमका गुन्जाइसहरू चाहिँ रहँदो रहेछ त्यो कृषि उद्यम हुनसक्छ त्यो म्यानुफ्याक्चरिङ हुनसक्छ त्यो साना उद्यम हुनसक्छ त्यो घरेलु उद्यमहरू हुनसक्छ त्यो क्रिएटिभ उद्यमहरू हुनसक्छ हो यसमा चाहिँ नि अलिकति ध्यान दिनुपर्छ र केही बेस्ट प्र्याक्टिसेसहरू अन्यत्र देशहरूमा भएका बेस्ट प्र्याक्टिसेसहरू के हुँदो रहेछ त्यसबाट पनि सिक्ने प्रयत्नहरू गरेर अनि आफूलाई चाहिँ त्यसमा बिस्तारै ढाल्न सकियो भने वा त्यो मार्गको पदचाप चाहिँ नि समाउन सकियो भने हामी भौतारिनु पर्दो रहेछ भन्ने थुप्रै उदाहरणहरू छन् मैले पनि देखेको छु मभन्दा जानकारहरूले त थुप्रै देख्नु भएको छ यही क्षेत्रका विज्ञहरूले थुप्रै एडभाइसहरू दिन सक्नुहुन्छ त्यस कारणले गर्दाखेरिमा हो हामी कहाँ एक लेभलको महामारी त छ बेरोजगारीको, तर सँगसँगै अपर्च्युनिटीहरू पनि बिस्तारै देखिँदै गएका छन्। मैले प्रारम्भमा नै अहिले यो कन्भर्सेसनको प्रारम्भमा नै भनेको थिएँ कि यो रोजगार र स्वउद्यमको स्वरोजगारको जुन एभिन्युजहरू छ त्यो बिस्तारै फराकिलो हुँदै गएको कारणले गर्दाखेरिमा हो त्यो कसरी चाहिँ मैले चाहिँ त्यसलाई क्याप्चर गर्न सक्छु भन्नेतर्फ पनि सोच्यो भने कतिपयले चाहिँ यस्ता अपर्च्युनिटीहरूलाई क्याप्चर गरेर आफूलाई एक मानेमा सफल बनाइसकेका थुप्रै उदाहरणहरू छन्। त्यस कारणले गर्दा पर्खेर बसिरहनु भएका अथवा भौँतारिरहनु भएका जो नागरिकहरू हुनुहुन्छ तपाईँहरूले पनि त्यो किसिमको लेसनहरू चाहिँ र त्यो किसिमको एक्सपिरियन्सहरूबाट सिक्न चाहिँ सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो श्रम आप्रवासन विज्ञ डाक्टर रामेश्वर नेपाल। यस कार्यक्रमका लागि प्रविधि संयोजनमा साथ दिनुहुने धर्मपाल शाहलाई हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमबाट म मनुका कुँवर बिदा हुन्छु। नमस्कार।